मानिसहरू प्राय झगडा गर्दा एउटाले अर्कालाई धम्की दिने गर्छ र छुएर मात्र हेर त अनि म को हुँ तँलाई देखाइदिन्छु। छुनु मात्र होइन घचेडिसक्दा पनि अरे अरे मै कुरा सकिन्छ, त्योभन्दा बढी केही हुँदैन। आखिर खोक्रो धम्की न थियो होइन, र अर्कोचोटिदेखि त्यस्तो धम्कीलाई लिएर कोही पनि डराउँदैन। परमेश्वरको न्यायको धम्कीलाई पनि मानिसहरूले वास्तवमा यसरी नै लिने गर्छन्। न्यायको विषयमा कुरा गर्दा मानिसहरूले ठट्टा गरिरहेको सम्झिन्छन्, मजाक गरिरहेको सम्झिन्छन्। कति मानिसहरूको लागि न्यायको कुरा खान नखाने अथवा रुइरहने केटाकेटीलाई जोगी बोरा लिएर आउँदैछ है भनेर डर देखाए जस्तो मात्र हो। तर न्याय निश्चित छ, न्याय वास्तविक छ, न्याय आउँदैछ। वास्तवमा सारो संसार न्यायको दिनतिर लम्किरहेको छ। एक दिन परमेश्वरले सबैको न्याय गर्नुहुनेछ, एक दिन प्रभुको दिन, चोरको जस्तै, चोर जस्तै झट्टै गरी आउनेछ, जसमा आकाशलाई ठुलो आवाज साथ बिति जानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन् र पृथ्वीसम्म भएका सबै थोक भस्म हुनेछन्, जसै येशु ख्रीष्ट फर्की आउनुहुन्छ। सुप्रियहरू, बाइबलमा परमेश्वरले गर्नुभएको न्यायको उदाहरणहरू हामी प्रशस्तै पाउँछौँ। परमेश्वरले गर्नुभएको पहिलो न्याय अदनको बगैँचामा हामी देख्न सक्छौँ। उहाँले मानिसहरूलाई यो आज्ञा दिनुभएको थियो कि बगैँचाका सबै रुखका फल तैँले सङ्कोच नमानि खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। तपाईँलाई के लाग्छ, के यो धम्की मात्र थियो? यदि त्यहाँ उत्पत्ति तीन अध्याय नभएको भए सायद तपाईँलाई त्यस्तै लाग्थ्यो होला। स्त्रीलाई सैतानले के भनेको थियो, तिमीहरू मर्दैनौ, परमेश्वरको धम्की मात्र, किनकि तिमीहरू परमेश्वर जस्तै हुन्छौ भने उहाँलाई थाहा छ। वा बोरा भन्ने बित्तिकै नानीले खाना खान्छ भने सर कुरा हो, जोगी सोगी आउँदैन, त्यतिको डर देखाएको मात्र। परमेश्वरले न्याय गर्नुहुन्न, वास्तवमा त्यो न्याय नै छैन, यो सब डर देखाउनलाई मात्र हो, यो सब पुरा नहुने धम्की मात्र हो। तर तपाईँलाई थाहा छ, जब आदम र हब्बाले निषेधित रुखको फल टिपेर खाए तब तिनीहरू परमेश्वरले दिनुभएको चेतावनी अनुसार, धम्की अनुसार आत्मिक रूपमा तुरुन्तै मरे र अन्ततगत तिनीहरू शारीरिक रूपमा पनि मरे। सुप्रियहरू, पापसँग परमेश्वरले कहिले पनि खेलाकाची गर्नुहुन्न, परमेश्वरले आफ्नो न्याय भ्रष्ट पार्नुहुन्न। परमेश्वरको न्याय स्योर छ, निश्चित छ, पक्का छ, यो इन्कार गर्न सकिँदैन। जसरी पृथ्वीमा गुरुत्व आकर्षण बल भएको कुरा इन्कार गर्न सकिँदैन, त्यसरी नै परमेश्वरको न्यायको कुरा इन्कार गर्न सकिँदैन। बाइबलले परमेश्वरको न्यायको गवाही दिदछ र वास्तवमा आज हाम्रो वचनको खण्डले पनि हामीलाई परमेश्वरको न्यायको गवाही दिदछ। आउनुहोस् दोस्रो पत्रुस दुई अध्यायको चारदेखि दस पदको खण्ड कबाट हामी हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा पत्रुसको दोस्रो पत्र पल्टाउनुहोस्। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या लगभग 1668 पर्दछ। यसलाई तपाईँले नयाँ क्रममा भेटाउनुहुन्छ, तपाईँले बिस्तारै पछाडिबाट खोज्दै जानुभयो भने यसलाई चाँडै नै भेटाउनुहुनेछ। यदि तपाईँ बाइबलसँग त्यति परिचित हुनुहुन्न तर हामीसँग पहिलोचोटि हुनुहुन्छ, बाइबल पहिलोचोटि खोल्नुहुँदैछ भने तपाईँले, तपाईँ जोसँग आउनुभयो उहाँलाई तपाईँले सोध्न सक्नुहुन्छ, उहाँबाट तपाईँले सहयोग लिन सक्नुहुन्छ। यहाँलाई थाहा छ हामी झुटो शिक्षकहरूदेखि होसियार रहने विषयमा वचन सुनिरहेका छौँ, हेरिरहेका छौँ। गएको हप्ता हामीले झुटो शिक्षकहरूको खतरा बारे हेऱ्यौँ र आज हामी झुटो शिक्षकहरूको न्यायको बारेमा हेर्दैछौँ। झुटो शिक्षकहरूको न्याय निश्चित छ। पत्रुसले हामीलाई चार पददेखि बताउँछन्। दोस्रो पत्रुस दुई अध्यायको चारदेखि दस अध्यायको खण्ड कसम्म स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो र न्यायका दिनसम्मको निम्ति पातलको अन्धकारमा जकडिराख्नुभयो। उहाँले प्राचीन संसारलाई बाँकी राख्नु भएन, तर भक्तिहीनताको संसारमा जल प्रलय गराउनुहुँदा धार्मिकताको प्रचारक नोवा र अरू सातजनालाई सुरक्षित राख्नुभयो। उहाँले सदोम र गमोरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनुभयो र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो। उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो। ती मानिसहरूको माझमा बस्दा र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे। यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकडिराख्न प्रभु जान्नुहुन्छ, विशेष गरी तिनीहरूलाई जो अशुद्ध पार्ने काम वासनामा डुबिरहन्छन् र अधिकारको अवहेलना गर्छन्। दसको खण्ड कसम्म मात्र हेर्नेछु। सो झुटो शिक्षकहरूको न्याय पक्का छ। दोस्रो पत्रुस तिनको दुई अध्यायको तिनको खण्ड खले भन्दछ कि तिनीहरूका दण्डको कुरा अघिबाट निर्णय भइसकेको छ र तिनीहरूको विनाशको कुरा जागै छ। अब पदहरू दसदेखि चारदेखि दसको खण्ड कसम्ममा पत्रुसले परमेश्वरको न्याय सम्बन्धी तिनवटा उदाहरणहरू उल्लेख गर्छन् जसले भविष्यमा झुटो शिक्षकहरूको हुनेवाला न्यायको गवाही दिँदछ। सो तिनवटा न्यायहरू, पहिलो स्वर्गदूतहरूको न्याय, दोस्रो प्राचीन संसारको न्याय र तेस्रो सदोम र गमोराको न्याय, सदोम र गमोरा सहरको न्याय। सो तिनवटा न्यायको उदाहरणहरू, पहिलो स्वर्गदूतहरूको न्याय, दोस्रो प्राचीन संसारको न्याय र तेस्रो सदोम र गमोराको न्याय। पहिलो स्वर्गदूतहरूको न्याय, पदचार, स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन तर तिनीहरूलाई नरकमा फालिदिनुभयो र त्यहाँ न्यायका दिनसम्मको निम्ति पातलको अन्धकारमा जकडिराख्नुभयो। धेरै मानिसहरूले सोध्ने प्रश्न यो कि सैतान कहाँबाट आयो, र आज खण्डले हामीलाई यस प्रश्नको उत्तरतिर डोर्याउँदछ। बाइबलले सैतानको ओरिजिन अथवा उदय उत्पत्तिको बारेमा त्यति धेरै कुरा गरेको हामी पाउँदैनौँ। एउटा दुईवटा पदहरूले फटाफुट्टा सङ्केत गरेको कुरा बाहेक, तर म यो भनिरहेको छैन कि सैतानको उत्पत्तिबारे बाइबल चुप छ, तर म यो भनिरहेको छु कि यसबारे बाइबलले विस्तृत रूपमा हामीलाई बताएको छैन, कुरा गरेको छैन। जसरी मानिसको सृष्टिको बारेमा बाइबलले स्पष्टसँग बताउँदछ, त्यसरी सैतानको उत्पत्तिको बारेमा बाइबलले त्यति साह्रो स्पष्टसँग बताएका देख्दैनौँ। तर एउटा कुरा हामी पक्का गरी भन्न सक्छौँ कि सैतानको उत्पत्ति सृष्टि र पतनको बिचमा भएको हुनुपर्छ, सृष्टि र पतनको बिचमा, यानि कि उत्पत्ति एक अध्यय एक पद र उत्पत्ति तिन अध्यय बिचमा भएको हुनुपर्छ। यहाँलाई कसरी थाहा भयो, कृपया पद चारलाई तपाईँ हेर्नुहोस् न। यहाँनिर स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन, पद चार। सो यस पद अनुसार सैतान अरू कोही नभएर परमेश्वरको विरुद्धमा पाप गर्ने स्वर्गदूत हो। जब लुसिफर स्वर्गदूतले पाप गर्यो, परमेश्वरले त्यसलाई लगायत त्यसको विद्रोहमा सामेल हुने अरू स्वर्गदूतहरूलाई न्याय गरेर स्वर्गबाट पृथ्वीमा खसालिदिनु भयो। लुका 10 अध्यायको 18 पदमा येशूले आफ्नो चेलालाई यसरी भन्नुभयो कि मैले सैतानलाई स्वर्गबाट बिजुली झैँ खसिरहेको देखेँ। तर यी स्वर्गदूतहरूको हो, तिनीहरूको सृष्टि कहिले भयो र तिनीहरूले के पाप गरे र परमेश्वरले न्याय गर्नु पर्यो? पहिलो स्वर्गदूतहरू परमेश्वरले सृष्टि गर्नुभएको स्वर्गीय प्राणीहरू थिए। तिनीहरू परमेश्वरको सन्देशवाहकहरू र सेवकहरू हुनलाई सृष्टि गरिएका थिए। याद गर्नु, स्वर्गदूतहरू सृष्टि हुन् तर तिनीहरू सृष्टिकर्ता होइनन्। त्यसकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा बनाऊ भनिरहँदा उहाँ स्वर्गदूतहरूसँग बोलिरहनु भएको थिएन। यद्यपि कतिजनाले त्यसरी नै बुझ्ने गर्छ, तर त्रियकताको अन्य व्यक्तिहरूलाई भनिरहनु भएको थियो। सो हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएका हौँ, हामी स्वर्गदूतहरूको स्वरूपमा सृष्टि भएका होइनौँ। त्यही स्वर्गदूत पनि परमेश्वरले सृष्टि गर्नुभएको प्राणीहरूमध्येका एक हुन्। सो स्वर्गदूतहरूको सृष्टिको बारेमा भजन सङ्ग्रह 148 पद 2 र 5 यसरी भन्दछ, हे उहाँका स्वर्गीय दूतगण उहाँको प्रशंसा गर, हे उहाँका सारा स्वर्गीय सेना उहाँको प्रशंसा गर, तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून् किनकि उहाँले आज्ञा गर्नुभयो र तिनको सृजना भयो। परमेश्वरले आज्ञा गर्नुभयो र स्वर्गदूतहरूको सृजना भयो, सृष्टि भयो। र कलसी एक अध्यायको 15-17 पद अनुसार ख्रीष्टले स्वर्गदूतहरूलाई सृष्टि गर्नुभयो, ख्रीष्टले नै। दोस्रो कुरा, यहाँनिर स्वर्गदूतहरूको सृष्टिको एक्ज्याक्ट समयको बारेमा बाइबलले हामीलाई बताएको छैन, ओके, एक्ज्याक्ट समयको बारेमा। तर तिनीहरूको सृष्टि उत्पत्ति एक अध्यायको एक पदभन्दा अगाडि नै भएको भने हामी पक्का गरी भन्न सक्छौँ, भएको छैन भने हामी पक्का गरी भन्न सक्छौँ, ओके। उत्पत्ति एक अध्यायको एक पद अगाडि नै स्वर्गदूतहरूको सृष्टि भइसकेकोमा हामी विश्वास गर्दैनौँ, यद्यपि कति मानिसहरूले यो संसार चाहिँ परमेश्वरको दोस्रो सृष्टि भनेर प्रस्ताव गर्ने गर्छन्, हामी त्यसमा विश्वास गर्दैनौँ, ओके। किनकि सुरुमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो, स्वर्गदूत थिएन त्यहाँ, सुरुमा त्यहाँ स्वर्गदूतहरू थिएन, तर तिनीहरू छ दिने जुन दिनको सृष्टि छ दिनमा उहाँ पहिलो दिनमै सायद स्वर्गदूतहरू सृष्टि भएको हुनुपर्छ। त्यसकारण अयुब 38 अध्यायको 7 पद अनुसार परमेश्वरले पृथ्वीमा जग बसल्दा मिरमिरे उज्यालोमा ताराहरू एकसाथ गाए र स्वर्गदूतहरू रमाटले कराए। परमेश्वरले जग बसाल्नु हुँदाखेरि स्वर्गदूतहरू रमाटले कराए भनेर अयुब 38 7 पदले भन्दछ। यसको अर्थ हामी के बुझ्न सक्छौँ भने सबैभन्दा सुरुमा सायद आकाश र पृथ्वी सृष्टि गर्ने क्रममा स्वर्गदूतहरू परमेश्वरले सृष्टि गरेको हुनुपर्छ। मैले भन्दैछु बाइबलले ठ्याक्कै स्वर्गदूतको सृष्टिको समयको बारेमा भनेको छैन, तर हामी यति कुराहरू अनुमान लगाउन सक्छौँ। तेस्रो कुरा के छ भने पतित स्वर्गदूतहरूले पाप गरेका छन्, ओके, उनीहरूको पापको कारण उनीहरू पतित भएका हुन्। सो तपाईँलाई याद होस्, स्वर्गदूतहरूको न्यायको बारेमा बुझ्नुभन्दा पहिले यिनीहरू को थिए, कहिले सृष्टि भयो र यिनीहरूले के पाप गरे, हामी त्यो हेर्दैछौँ। र मैले दुईवटा कुरा बताइसकेको छु तपाईँलाई, यिनीहरू को थिए, यिनीहरू सृष्टि थिए, परमेश्वर सृष्टि गर्नुभयो, कहिले उत्पत्ति एक अध्यय एक पदेखि तिन अध्यायभित्र सृष्टि गर्नुभयो, तर कतिखेर हामीलाई थाहा छैन, पक्कै पनि उनीहरू सृष्टिमै सृष्टिक्रममै सृष्टि भएका थिए। र तेस्रो, उनीहरूको पाप चाहिँ खास के थियो जसको कारण परमेश्वरले न्याय गर्नु पर्यो। र स्वर्गदूतहरूको पतनसँगै शैतानको उत्पत्ति हामी देख्छौँ, किनकि शैतान अरू कोही नभएर लुसिफर स्वर्गदूत हो, र उसलाई पछि शैतान किन भन्यो, किनकि उसले निन्दा लगाउन थाल्यो, र निन्दा लगाउनेलाई के भनिन्छ, शैतान हुने, शैतानको अर्थै त्यही हो। र तेस्रो, पति स्वर्गदूतको पाप घमण्ड थियो, इजिकेल 28 अध्याय तपाईँ भरे घरमा पढ्न सक्नुहुन्छ, यसया 14 अध्याय। पति स्वर्गदूतहरूको मुख्य पाप भनेको घमण्ड थियो, र यहुदा 6 पद अनुसार ती स्वर्गदूतहरूले आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्यागे। तिनीहरू शैतान अर्थात् लुसिफर स्वर्गदूतको विद्रोहमा सामेल भए। लुसिफर पतित स्वर्गदूतहरूको नायकै थियो, र उसले बाँकी विद्रोही दललाई स्वर्गबाट स्वर्गमा नेतृत्व गरेको थियो, र परमेश्वरले लुसिफरसँगै पाप गर्ने सबै स्वर्गदूतलाई स्वर्गबाट खसालिदिनु भयो। सो तिनीहरूको पतनको बारेमा प्रकाश 12 अध्यायको 7-9 पद यसरी बताएको छ, अनि स्वर्गमा लडाइँ भयो, मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे, अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे, तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन। त्यो ठुलो अजिङ्गर तल फालियो, त्यो प्राचीन सर्प जो संसारलाई बहकाउने दियाबलस वा शैतान हो लुसिफर, त्यो पृथ्वीमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए। सो पाप गर्ने विद्रोही स्वर्गदूतहरू तल फ्याँकिए, र पाप नगर्ने स्वर्गदूतहरूलाई पवित्र स्वर्गदूत भनेर बाइबलले भन्दछ, जो गाब्रियल र अरू बाँकी स्वर्गदूतहरू हामी देख्न सक्छौँ। सो पाप गर्ने स्वर्गदूतहरूलाई परमेश्वरले के गर्नुभयो, जब यिनीहरूले विद्रोह गरे तिनीहरूलाई परमेश्वरले के गर्नुभयो, उहाँको प्रत्युत्तर के थियो, प्रकाशको पुस्तकले पनि हामीलाई बताउँदछ, र हाम्रै आजको वचन खण्डले पनि भन्दछ, 4 अध्यायको खण्ड खले के भन्दछ, हेर्नुहोस् त, परमेश्वरले तिनीहरूलाई के गर्नुभयो, नरकमा फालिदिनुभयो, र न्यायको दिनसम्मको निम्ति पातलको अन्धकारमा जकडिराख्नुभयो। सो तिनीहरूलाई नरकमा फालिदिनुभयो भन्नुको अर्थ पतित स्वर्गदूतहरू यतिखेर नरकमा छ भन्ने होइन। नरक शब्द ग्रिक शब्द टार्टारसबाट अनुवाद भएको शब्द हो, जसलाई कैद भनेर पनि अनुवाद गर्न सकिन्छ। सो ग्रिक पौराणिक कथामा देवहरूले, ईश्वरहरूले आफ्ना शत्रुहरूलाई बाँधिराख्ने त्यो ठाउँको रूपमा टार्टरस शब्दलाई प्रयोग गरेका हामी पाउँछौँ। र पत्रुस आफैले पद चारको खण्ड गमा टार्टरसलाई पातलको अन्धकार भनेर व्याख्या गरेका छन्। किनकि पद चारको खण्ड खाले के भन्छ, नरकमा फालिदिनु भयो र न्यायको दिनसम्मको निम्ति पातलको अन्धकारमा जगडी राख्नुभयो। सो नरकलाई पातलको अन्धकार भनेर फेरि पत्रुस आफैले व्याख्या गरेको छ। यसको अर्थ पाप गर्ने स्वर्गदूतहरूलाई परमेश्वरले अन्तिम न्यायसम्मको लागि आफ्नो सार्वभौम नियन्त्रणमा उहाँले राख्नुभएको छ। किनकि जकडी राख्नु भन्ने शब्दलाई साङ्लाले बाँधिराख्नु भन्ने अर्थ दिन्छ। सो मृत्युदण्डको लागि साङ्लामा बाँधेर राखेको अपराधी झैँ यी स्वर्गदूतहरू पाप गर्ने विद्रोही स्वर्गदूतहरूलाई परमेश्वरले आफ्नो सार्वभौम नियन्त्रणमा राख्नुभएको छ। र टिबिएस नेपाली बाइबलले यसरी भन्दछ कि उहाँले तिनीहरूलाई अथा कुण्डमा फाल्नुभयो नर्कको ठाउँमा, र तिनीहरूलाई न्यायका लागि साँची राख्नलाई अन्धकारका साङ्लाहरूमा उहाँले सुम्पिदिनुभयो। सो जे होस्, पत्रुसले भन्नु खोजेको कुरा यो छ, यदि स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन भने के झुटो शिक्षकहरूलाई उहाँले बाँकी राख्नुहुन्छ होला र? दिस इज द पोइन्ट। चर्चमा गुप्त रूपमा विनाशकारी शिक्षा ल्याउने झुटो शिक्षकहरूको दशा पनि पाप गर्ने स्वर्गदूतहरूको जस्तै हुनेछ। ढिलो होला तर न्याय निश्चित छ। परमेश्वरको न्यायबाट कोही पनि उम्किनेवाला छैन। हरेक झुटो शिक्षकहरूको गन्तव्य अनन्त नर्क हुनेछ। प्रभुको जन म्याथ्यु हेनरी भन्नुहुन्छ, स्वर्गका परमेश्वरको विरुद्ध विद्रोह गर्नेहरू सबैलाई नरक पठाइनेछ। महिमाको उचाइ र कष्टको गहिराइ बिचमा उनीहरूलाई आराम गर्न दिइने त्यहाँ कुनै ठाउँ वा अवस्था हुने छैन। स्वर्गमा पाप गर्ने प्राणीहरूले नरकमा कष्ट भोग्नुपर्ने हुन्छ। त्यसकारण प्रियहरू, हामी शैतान र झुटो शिक्षकहरूदेखि होसियार त हुनुपर्छ, होसियार हुनैपर्छ हामी, तर हामी तिनीहरूसँग डराउनु भने पर्दैन, उनीहरूसँग हामी डराउनु भने पर्दैन। हो, शैतानसँग मानिसहरूलाई बहकाउने परीक्षा गर्ने सीमित शक्ति र स्वतन्त्रता छ, तर हामी ख्रिस्टमा हुनेहरूको लागि शैतान फलामको साङ्लामा बाँधिएको कुकुर जस्तै हो, जसले भुक्न सक्छ, झम्टिन सक्छ, नजिक गयो भने टोक्न सक्छ, तर त्योभन्दा बढी केही गर्न सक्दैन, हाम्रो केही बिगार्न सक्दैन। साङ्लामा बाँधेको कुकुरले केही गर्न सक्दैन। परमेश्वरले शैतानलाई आफ्नो सार्वभौम नियन्त्रणमा राख्नुभएको छ र यसले हामीलाई केही गर्नेवाला छैन। झुटो शिक्षकहरूको न्याय पक्का छ, किनकि पाप गर्ने स्वर्गदूतलाई बाँकी राख्नु भएन भने परमेश्वरको वचनको सत्यतालाई बङ्गाउने बचाउने शक्तिको त्यो धारलाई भुत्ते बनाइदिने शिक्षकहरूलाई, झुटो शिक्षकहरूलाई उहाँले बाँकी राख्नुहुनेवाला छैन। दोस्रो उदाहरण, प्राचीन संसारको न्याय, पद पाँच, उहाँले प्राचीन संसारलाई बाँकी राख्नु भएन तर भक्तिहीनताको संसारमा जल प्रलय गराउनुहुँदा धार्मिकताको प्रचारक नोआ र अरू सातजनालाई सुरक्षित राख्नुभयो। सो प्राचीन संसारले अरू कोही नभएर नोआका समयका भक्तहीन मानिसहरूलाई जनाउँदछ। मानिस जाति फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै गए, तर तिनीहरू सँगसँगै दुष्टता पनि भरिँदै गयो। परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दर देखे र आफ्आफ्ना रुचिका पत्नीहरू ल्याए। र उत्पत्ति छ दिएको पद पाँचले भन्दछ, पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। तब परमप्रभुले के गर्नुभयो? जब मानिसले विद्रोह गरे, जब मानिसले पाप गरे, परमप्रभुले के गर्नुभयो? स्वर्गदूतले पाप गर्दा उहाँले जे गर्नुभयो उहाँले त्यही गर्नुभयो। परमेश्वरले न्याय गर्नुभयो, परमेश्वरले ती प्राचीन संसारको पनि न्याय गर्नुभयो। पद पाँचले भन्दछ, उहाँले प्राचीन संसारलाई बाँकी राख्नु भएन, अर्थात् परमेश्वरले आफ्नो न्याय रद्द गर्नु भएन, उहाँले तिनीहरूलाई त्यसै छाड्नु भएन, किनकि उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। भक्तिहीनताको संसारलाई परमेश्वरले पानीले पखालिदिनुभयो, परमेश्वरले ठुलो जल प्रलय पठाउनु भयो। स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन, एउटै पनि बाँकी राख्नु भएन, तर तिनीहरूलाई नरकमा फालिदिनु भयो। पतित स्वर्गदूतहरूको लागि कुनै अनुग्रह थिएन तर प्राचीन संसारको लागि प्राचीन संसारले पाप गर्दा परमेश्वरले नोआमाथि अनुग्रह गर्नुभयो उत्पत्ति छ अध्यायको आठ पदमा यो कुरा हामी पाउन पढ्न पाउँछौँ र पद पाँचले पनि हामीलाई त्यही भन्दछ तर भक्तिहीनताको संसारमा जल प्रलय गराउनु हुँदा धार्मिकताको प्रचारक नोआ र अरू सातजनालाई सुरक्षित राख्नुभयो प्रायः धेरैले भन्ने गर्छन् कि पुरानो करारमा अनुग्रह थिएन पुरानो करारमा केवल न्याय मात्र थियो र नयाँ करारमा मात्र हामी अनुग्रह पाउँछौँ तर प्रियहरू हामीसँग भएको परमेश्वरको वचनले भन्दछ कि भक्तिहीनताको संसारमा जल प्रलय गराउँदा धार्मिकताको प्रचारक नोआ र अरू सातजनालाई सुरक्षित राख्नुभयो यो के थियो यो के थियो त्यो परमेश्वरको अनुग्रह थिएन र जसले यी आठजनालाई सुरक्षित राख्यो धार्मिकताको प्रचारक नोआ र अरू सातजनालाई सुरक्षित राख्ने परमेश्वरको अनुग्रह नभएर के थियो प्रियहरू उत्पत्ति छ अध्यायको आठ पद त्यही भन्दछ तर नोआमाथि परमेश्वरको अनुग्रह भयो सो नोआले परमेश्वरको अनुग्रह पाए नोआले पाउनुपर्ने त अर्कै कुरा थियो अर्थात् न्याय तर उनले अनुग्रह पाए उनले पाउनुपर्ने कुरा न्याय थियो तर त्यसको सट्टामा नोआ र उनको परिवारले परमेश्वरको अनुग्रह पाए उनीहरूले मुक्ति पाए सो अनुग्रह थियो र प्रियहरू वास्तवमा हामी पनि हामी पापमा मरेका भए तापनि अनुग्रहबाट नै हामीहरूको उद्धार भएको छ एफिसी 2:5 हामीलाई यही कुरा बताउँदछ तर बाइबलले भन्दछ परमेश्वरको अनुग्रह केवल नोआमाथि मात्र भएन अथवा परमेश्वर केवल नोआलाई उहाँले बचाउनु भएन तर नोआ धार्मिकताका प्रचारक थिए पनि भनेको छ नोआ धार्मिकताका प्रचारक थिए तर यो भन्नुको अर्थ के हो यही कि नोआले केवल जहाज मात्र बनाएनन् तर नोआले आउँदै गरेको परमेश्वरको न्यायको बारेमा पनि प्रचार गरे आउँदै गरेको न्यायलाई लिएर नोआ पक्कै पनि चुप लागेर बसेनन् भक्तिहीन संसारमा भक्तिपूर्ण जीवन जिउने व्यक्ति थिए नोआ उत्पत्ति 6:9 अनुसार आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए तिनी परमेश्वरको साथै हिँड्ने गर्थे सो भक्तिहीन संसारमा नोआ एक विश्वासद्वारा जिउने व्यक्ति थिए यसलाई हामीले यसरी बुझ्नुपर्ने हुन्छ नोआ भक्तिपूर्ण व्यक्ति भएको कारणले गर्दा परमेश्वरले नोआमाथि अनुग्रह देखाउनु भएको होइन तर परमेश्वरको अनुग्रह पाएको व्यक्तिको रूपमा नोआ भक्तिपूर्ण जीवन दिइरहेका थिए विश्वासद्वारा जिउने व्यक्ति थिए र हिब्रू 11:7 भन्छ विश्वासद्वारा नोआले त्यति बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेतावनी पाएर भक्तिसाथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए नोआ सो भक्तिसाथ जहाज बनाइरहेको नोआको विश्वासलाई लिएर संसार सायद हाँसे होलान् जल प्रलय हुन्छ भनेर यो मरुभूमिमा जहाज बनाउने यो पागल हो भनेर मान्छेले भने होलान् यो मान्छे मूर्ख हो भने होलान् तर अन्तत नोआले तिनीहरूलाई गलत साबित गरिदिए किनकि जल प्रलय आयो परमेश्वरको न्याय भक्तिहीन संसारमाथि खनियो नोआ वाज राइट नोआ वास्तवमा सही थिए सुप्रियर आजको संसार पनि कति पनि फरक छैन आजको संसार कति पनि फरक छैन आज पनि भविष्यको न्यायलाई लिएर हाँस्ने मानिसहरूको कमी छैन तपाईँले न्यायलाई गम्भीर रूपमा लिनुभएको र हरेक दिन सुसमाचारको सत्यता जिउने प्रयत्न गरेको देखेर सायद तपाईँका मित्रहरू पनि हाँसेका छन् होला ओ यसलाई के भएको यो उमेरमा यो के भएको यो यसलाई खालि चर्च खालि बाइबल अध्ययन खालि बाइबल खालि येसु सायद भन्यो होला तपाईँको मित्रहरूले पनि तर तपाईँले जे देखिरहनु भएको छ उनीहरूले त्यो देखिरहेको छैन सो उनीहरूलाई भन्न दिनुहोस् प्रियहरू तर नबजाए तपाईँ परमेश्वरको प्रतिज्ञामा विश्वास गर्नुहोस् आउँदै गरेको न्यायमा विश्वास गर्नुहोस् र प्रचारक बन्नुहोस् तर प्रियहरू आउँदै गरेको न्यायलाई लिएर हामी अन्ध नबनाउँ हाम्रो वरिपरिका सारा मानिसहरू हाम्रो समाज सारा संसार आउँदै गरेको न्यायलाई व्यवस्था गर्दै उनीहरूले भक्तिहीनताको मार्ग रोज्छन् होला तर प्रियहरू हामी त्यो कदापि नगरौँ हामी आउँदै गरेको न्यायलाई लिएर अन्धो नबनाऊ, किनकि जल प्रलयले परमेश्वरको अन्तिम न्यायको बारेमा बोल्दछ। जल प्रलय वास्तवमा आउनेवाला त्यो अन्तिम सबभन्दा डरलाग्दो न्यायको उदाहरण थियो। मती 24 अध्यायको 37-39 पदमा यो कुरा हामी उल्लेख गरेको पाउँछौँ। मानिसको पुत्रको आगमन नोवाको दिनहरू जस्तै हुनेछ, किनकि जसरी जल प्रलयभन्दा अगाडि नोवा जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जल प्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाई नलगेसम्म तिनीहरूले थाहा पाएनन्, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। जब तपाईँ यसको अपेक्षा गर्नुहुन्न, वेन यु डोन्ट एक्सपेक्ट इट, यो हुनेछ। सायद यस बिहानी तपाईँ न्यायमा विश्वास नगर्ने व्यक्ति हुनुहुन्छ होला, सायद न्यायको कुरा तपाईँको निम्ति मैले वचनको परिचय भनेको मानिसको धम्की जस्तो लाग्छ होला। उहाँ जोगी आउँदैछ, बोरा लिएर आउँदैछ भनेर आफ्नो आमा बुवाले बच्चालाई अनुशासन राख्नु निम्ति चालिएको त्यो कदमको रूपमा मात्र तपाईँ देख्न सक्नुहुन्छ होला। तर न्यायमा विश्वास गर्न नचाहने तपाईँको छनौटले न्यायबारे वास्तविकतालाई कति पनि परिवर्तन गर्दैन। तपाईँलाई विश्वास लाग्दैन भन्दैमा न्याय छैन भन्ने हुँदैन। मित्र, न्याय वास्तविक छ, न्याय अपरिहार्य छ, न्यायको त्यो डरलाग्दो दिन आउँदैछ। तर मित्रहरू, त्यस न्यायबाट उम्कने एउटा उपाय छ, किनकि भक्तिहीनताको संसारमा जल प्रलय गराउनु हुँदा धार्मिकताको प्रचारक नोवा र अरू साँझ जानलाई सुरक्षित राख्न जहाज पठाउनु नै परमेश्वरले आफ्नो एकमात्र पुत्र येशु ख्रीष्टलाई यस संसारमा 2000 वर्ष पहिले पठाउनु भएको छ। भक्तिताको संसारलाई पानीले पखाल्नु नै परमेश्वरले हाम्रो पाप पखाल्न आफ्नै पुत्रको रगत क्रुसमा बगाउनु भएको छ। न्यायबाट बस्ने उपाय छ। प्रिय येशुमाथि विश्वास गर्ने सबैको पाप लिएर येशु ख्रीष्ट क्रुसमा मर्नुभयो। परमेश्वरको न्याय र परमेश्वरको क्रोध उहाँले साम्य पार्नुभयो, उहाँ गाडिनुभयो, र तेस्रो दिनमा फेरि उहाँ मृत्यु, पाप र शैतानमाथि विजय घोषणा गर्दै पुनर्जीवित हुनुभयो। यदि तपाईँ येशुमा हुनुहुन्न भने, यदि तपाईँ क्रिस्चियन होइन भने, म तपाईँलाई आग्रह गर्दछु कि आफ्नो पाप पश्चाताप गरी येशुमा विश्वास गर्नुहोस्। बाइबलले भन्दछ, जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। स्वर्गदूतले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन, प्राचीन संसारले पाप गर्दा परमेश्वर तिनीहरूलाई बाँकी राख्नु भएन, र झुटो शिक्षकहरूलाई पनि उहाँले बाँकी राख्नुहुने छैन। र तेस्रो, सदम र गमराले पाप गर्दा परमेश्वरले तिनको अस्तित्व नै मेटाइदिनु भएको हामी देख्दछौँ। आजको वचनको बुदा थिम सदम र गमराको न्याय। सदम र गमराको पाप विनाशको बारेमा, उनीहरूको पाप र विनाशको बारेमा उत्पत्ति 19 अध्यायमा पढ्न पाइन्छ। मलाई लाग्छ उत्पत्ति 19 अध्याय पढ्न गाह्रो खण्डहरूमध्ये एक हो, एकदमै गाह्रो लाग्छ यो खण्ड पढ्न। कहिलेकाहीँ चलचित्र हेरिरहेको बेलामा अचानक यस्तो हिंसात्मक र अश्लील दृश्य आउन सक्छ जतिखेर तपाईँ हतार हतार आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, आफ्नो कानहरू बन्द गर्नुहुन्छ वा स्किप गर्नुहुन्छ। म आशा गर्छु तपाईँ एटलिस्ट त्यसो गर्नुहुन्छ। उत्पत्ति 19 अध्याय त्यस्तै लाग्छ, उत्पत्ति 19 अध्याय त्यस्तै लाग्छ। उत्पत्ति 19 अध्यायमा यस्तो घटनाहरू त्यहाँ उल्लेख गरेको छ कि आँखा र हाम्रो कान बन्द गर्न मन लाग्छ। यदि उत्पत्ति 19 अध्याय पढ्नु भएको छैन तपाईँ घरमा गएर पढ्नुहोस्। अघि हामीले केही अंश मात्र पढ्यौँ, हामीले सबै पढेनौँ, तर हामीले उत्पत्ति 19 अध्यायको पदलाई हामीले पढेका छौँ। तर तपाईँलाई थाहा छ 19 अध्यायलाई लिएर धेरै अक्रिस्चियन मित्रहरूले हामीलाई क्वेसन पनि गर्ने गर्छन्, यस्तो पनि हुन्छ बाइबलमा यस्तो कुरा पनि लेखिएको छ। तर उत्पत्ति 19 अध्यायमा पाइने ती पापमय गतिविधिहरू अरू केही नभएर ती मानिस कतिसम्म भ्रष्ट छ र उसलाई कतिसम्म उद्धारकर्ता खाँचो छ भन्ने कुरा महसुस गराउनु दिएको त्यो दृष्टान्त मात्र हो। सो खास सोदम र गमराको पाप के थियो? सोदम र गमराको पाप के थियो? यहुदा 7 अनुसार सात पद अनुसार तिनीहरूको पाप व्यभिचार र अस्वाभाविक काम वासना थियो। सदम र गमाले खासमा के पाप गरे र परमेश्वरले न्याय गर्नुभयो, नाम निशाउने मेटाइदिनु भयो, तिनीहरूले के गरेका थिए? व्यभिचार र उनीहरूले अस्वाभाविक उनीहरूले काम वासनाको पाप गरेका थिए। सदम र गमाराको पाप यौन पाप थियो र विशेष गरी यो समलिङ्गी पाप थियो, होमोसेक्सुअल सिन थियो। उदाहरणको लागि उत्पत्ति 15:5 पदमा सदमका मानिसहरूले लोतलाई भने, बेलुकी तिमी कहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई यहाँ बाहिर हामी कहाँ ल्याऊ र हामी उनीहरूसँग भोग गरौँ अथवा सेक्स गरौँ। र सदम र गमराको सहर पापको होलसेल बजार सहर थियो भन्दा फरक नपर्ला। त्यहाँ सबै किसिमको पाप देख्न र सुन्न पाइन्थ्यो, व्यभिचार, कुवासना, मद्यपान, मोजमजा, पियकडपन र घृणित मूर्ति पूजा सबै सदम र गमराका सहरका मानिसहरूले अभ्यास गरेको थियो। सदम र गमरा पापको सहर थियो, अति अश्लील सहर। इट वाज अ फिल्थी सिटी, इट वाज अ सिन सिटी। जब सदम र गमराले पाप गरे तब परमेश्वरले कसरी प्रत्युत्तर दिनुभयो? तब परमप्रभु परमेश्वरले सदम र गमरामाथि आकाशबाट आगो र गन्धक बर्साउनु भयो, जुन अघि भर्खरै हामीले पढ्दै थियौँ, र सबै थोक सर्वनाश गरिदिनु भयो। र पत्रुस भन्छन् पत्रमा कि उहाँले सदम र गमरालाई गमरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनु भयो र भक्तिहीनहरूको सामु तिनीहरूलाई एउटा उदाहरण बनाउनु भयो। स्वर्गदूतहरूले पाप गर्दा परमेश्वर तिनीहरूलाई बाँकी राख्नु भएन, तर तिनीहरूलाई नरकमा फालिदिनु भयो। भक्तिन प्राचीन संसारले पाप गर्दा परमेश्वर तिनीहरूलाई पानीले बगाउनु भयो, र सदम र गमरा सहरले पाप गर्दा परमेश्वरले तिनीहरूलाई आगोले भस्म पार्नुभयो। र यो आगो यो जागृतिको आगो थिएन, यो न्यायको आगो थियो। उहाँले तिनीहरूको अस्तित्व नै मेटाइदिनु भयो, अस्तित्व नै। भक्तिहीनहरूका लागि सदम र गमरा उदाहरण बने, तिनीहरू अनन्त दण्डको नरकको भागीदार बने र उनीहरू उदाहरण बने। भक्तिहीनहरूको पनि यस्तै दशा हुन्छ भने उनीहरू उदाहरण बने। परमेश्वर तिनीहरूलाई पानीले बगाउनु भयो, परमेश्वरले सदम र गमरा सहरलाई परमेश्वरले प्राचीन संसारलाई पानीले बगाउनु भयो, र परमेश्वरले सदम र गमरा सहरलाई आगोले भस्म पार्नुभयो। प्रिय भक्तिहीनहरूको अन्त पनि सदम र गमराको जस्तै हुनेछ, तिनीहरू त उदाहरण हुन्। झुटो शिक्षकहरूको भोलि के हालत हुन्छ होला तपाईँ सोच्नुहुन्छ? भोलि उनीहरूको गन्तव्य कस्तो हुन्छ होला? बाइबलले भन्दैछ सदम र गमराको जस्तो हालत भयो झुटो शिक्षकहरूको पनि त्यस्तै हालत हुनेछ, परमेश्वरको आगोले उनीहरूलाई सखा पार्नेछ। झुटो शिक्षकहरूको अन्त पनि यस्तै हुनेछ। वास्तवमा भन्ने हो भने पश्चाताप नगर्ने हरेक भक्तिहीनहरूको अन्त यस्तै हुनेछ, झुटो शिक्षकहरू मात्र होइन। जहाँ न त किरा मर्छ न आगोले निप्छ, यस्तो नरकमा उनीहरू पुग्नेछ। सबै पापीहरूको वास्तवमा अन्तिम गन्तव्य नरक नै हुनेछ, परमेश्वरको अनुग्रह बिना। सबै भक्तिहीन मानिसहरू विनाशमै पुग्नेछन्। तर तपाईँ भन्नु होला कि कुनै सहरले पाप गर्दा परमेश्वरको किन टाउको दुखाई? मैले अर्को व्यक्तिको विरुद्धमा पाप गर्दा परमेश्वरलाई किन समस्या? म पाप गर्छु, मलाई जे गर्नु मलाई म त्यो गर्छु, परमेश्वरलाई किन टाउको दुखाई? किनकि प्रियहरू तपाईँले मैले के बुझ्नुपर्छ भने यस ब्रह्माण्डमा हरेक हुने हरेक पाप यस ब्राह्मणलाई सृष्टि गर्नु हुने परमेश्वरको विरुद्धमा गरिएको पाप हो। पाप परमेश्वरको लागि अपमान हो, किनभने उहाँले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो। हामी सबै परमेश्वरको स्वरूप धारकहरू, हामी परमेश्वरको पवित्रता र महिमाको प्रतिबिम्ब हुन सृष्टि गरिएका हौँ। तर हाम्रो पापले परमेश्वरको महिमा र पवित्रतालाई अवमूल्यन गर्दछ। यसकारण यस ब्राह्मणमा हुने हरेक पाप अन्ततगत परमेश्वरको विरुद्धमा गरिएको हुन्छ। त्यस कारण जब तपाईँ पाप गर्नुहुन्छ, गड केयर्स, यस परमेश्वरलाई समस्या हुन्छ, किनकि तपाईँ परमेश्वरको महिमा भनिनु भएको। सदम र गमरा सहरले सहरको पाप लोथका पाहुनाहरूको विरुद्धमा सीमित थिएन। वास्तवमा तिनीहरूको पाप सबैभन्दा मुख्य रूपमा परमेश्वरको विरुद्धमा थियो र परमेश्वर पवित्र हुनुभएको कारण उहाँले कुनै पनि पाप र विद्रोह सहनुहुन्न। परमेश्वरले पापलाई व्यक्तिगत रूपमा लिनुहुन्छ। पाप परमेश्वरको सामु हुने कुरा मात्र होइन तर उहाँको विरुद्धमा हुने कुरा हो। यु सुड नो द्याट पाप केवल परमेश्वरको अगाडि सामु हुने कुरा मात्र होइन तर परमेश्वरको विरुद्धमा हुने कुरा हो। त्यसकारण यो गम्भीर छ। तर पनि प्रियहरू, एकातर्फ परमेश्वरले दुष्टहरूको न्याय गर्नुभएको हामी देख्छौँ भने अर्कोतिर उहाँले धर्मीहरूको उद्धार गर्नुभएको हामी यहाँ देख्दछौँ। जसरी भक्तिन्ताको संसारमा जलप्रलय गराउनुहुँदा परमेश्वरले धार्मिकताको प्रचारक नोआ र अरू सातजनालाई सुरक्षित राख्नुभयो, त्यसरी नै सदम र गमोरा सहरलाई भस्म पार्नुहुँदा धार्मिक लोथलाई उहाँले बचाउनुभयो। 7-8 पद हेर्नुहोस् न, उहाँले दुष्टहरूको कामुकताबाट अति दुखित भएका धार्मिक लोथलाई बचाउनुभयो। ती मानिसहरूको माझमा बस्दा र दिनप्रति तिनीहरूका कुकर्ममा देख्दा र सुन्दा तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे। लोथलाई दुष्टहरूका कामुकताबाट अति दुखित भएका धार्मिक जनको रूपमा वर्णन गरिएको छ। दुष्टहरूको घिनलाग्दो चालचलन देखेर लोथ विरक्त हुन्थे। टिपिएस बाइबल अनुसार तिनीहरू ती मानिसहरूको माझमा बस्दा र दिन प्रतिदिन तिनीहरूका कुकरमा देख्दा र सुन्दा तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे। लोथलाई गाह्रो हुन्थ्यो, लोथलाई पाप असहनीय हुन्थ्यो, उसको वरिपरि भएको पापै गतिविधिहरूलाई लिएर लोथ एकदमै दुखित हुन्थे। अनि प्रियहरू, तपाईँ नि के तपाईँ आफ्ना वरपर पाप र कुकर्महरू सुन्दा देख्दा के तपाईँ यसरी नै महसुस गर्नुहुन्छ? कि तपाईँ यसरी नै प्रतिक्रिया जनाउनुहुन्छ? कि तपाईँ ख्रिस्ट येशूको क्रुसको सिद्ध कामको आधारमा परमेश्वरको सामु धर्मी ठरिएको व्यक्ति हो भने, मानिस हो भने, यो कि तपाईँको प्रतिक्रिया यस्तै हुनुपर्ने होइन र? तपाईँले कसरी प्रतिक्रिया दिइरहनु भएको छ? के तपाईँ संसारभन्दा भिन्न हुनुहुन्छ जब तपाईँ संसारमा पापको चाड मनाइरहेको देख्नुहुन्छ? ओ प्रियहरू, तपाईँले धारण गर्नुहुने ख्रिस्टको धार्मिकताले तपाईँलाई पापप्रति एकदमै संवेदनशील बनाउनु पर्ने हो। पहिले आफ्नै पापप्रति संवेदनशील बनाउनु पर्ने हो अनि त्यसपछि आफ्नो वरपरका पापप्रति संवेदनशील बनाउनु पर्ने हो। कि तपाईँ पापप्रति संवेदनशील हुनुहुन्छ? प्रिय, हामी संसारमा छौँ तर हामी संसारका होइनौँ। तर हामी संसारमा छौँ र लोथको सहर, लोथको संसार, हाम्रो संसारमा लोथको संसार, हाम्रो संसारमा कति पनि फरक छैन। हामी पनि पापको चाड मनाउने मानिसहरूको माझमा बस्छौँ। हामी पनि दिन प्रति तिनीहरूको कुकर्म हामीले पनि सुन्नुपर्ने हुन्छ, हामीले पनि देख्नुपर्ने हुन्छ। र यस्तो भक्ति संसारमा भक्तिपूर्ण जीवन जिउन, भक्तिपूर्ण जीवन बिताउन पक्कै पनि कठिन हुन्छ। हो, यो कठिन छ तर प्रियहरू, यो असम्भव भन्ने छैन, सरी सम्भव भने असम्भव भन्ने छैन। भक्तिपूर्ण जीवन जिउने कुरा सम्भव छ। सुप्रिय छ, झुटो शिक्षकहरूको न्याय निश्चित छ। पत्रुसले हामीलाई परमेश्वरले गर्नुभएको न्यायको तीनवटा उदाहरण दिइसकेका छन्। तीनवटा उदाहरणहरू, स्वर्गदूतलाई पाप गर्दा परमेश्वर तिनीहरूलाई बाँकी राख्नु भएन, प्राचीन संसारले पाप गर्दा परमेश्वर तिनीहरूलाई बाँकी राख्नु भएन, तेस्रो स्वतम र गमराले पाप गर्दा परमेश्वर तिनीहरूको अस्तित्व नै मेटाइदिनु भयो। सो अब के त, सो वाट? पत्रुसको खास पोइन्ट के हो? न्यायको तिनवटा उदाहरण दिइसकेपछि अब पत्रुसको निष्कर्ष यो छ, उसको निष्कर्ष यो छ, 9-10 पद। यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकडी राख्न प्रभु जान्नुहुन्छ, विशेष गरी तिनीहरूलाई जो अशुद्ध पाप अशुद्ध पार्ने काम वासनामा डुबिरहन्छन् र अन्ध अधिकारको अवहेलना गर्छन्। सो न्यायको उदाहरणले, न्यायको उदाहरण दिएर पत्रुसले हामीलाई ख्रिस्टमा हुनेहरूको लागि सान्त्वना दिँदैछन् भने ख्रिस्टमा नहुनेहरूको लागि चेतावनी दिँदैछ। यो दुईवटा कुरा पत्रुसले निष्कर्षमा हामीले बताउँदैछन्। सो ख्रिस्टमा हुनेहरूको लागि यहाँ सान्त्वना छ, यो न्यायको उदाहरणमा सान्त्वना छ। कि पत्रुस भन्छन् भक्तलाई परीक्षाबाट बचाउन प्रभु जान्नुहुन्छ। प्रियहरू, यो हाम्रो निम्ति सान्त्वना हो। यदि परमेश्वरले नोआ र लोथलाई भ्रष्ट मानिसहरूको बिचमा बचाउनु भयो भने, तिनीहरूको बिचबाट बचाउनु भयो भने, उहाँले आज अनैतिक र भ्रष्ट मानिसहरूबाट, झुटो शिक्षकहरूबाट पनि हामीलाई बचाउनुहुनेछ। र यो कसरी गर्ने भने प्रभु जान्नुहुन्छ किनकि उहाँ बुद्धिमानी हुनुहुन्छ. हिज वाइज एन्ड फेथफुल गन. आफ्नो जनहरूलाई परमेश्वरले रक्षा गर्नुहुनेछ. परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसले हामीहरूलाई हाम्रा शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुने छैन. क्रिसमा हुनेहरूको लागि यहाँ सान्त्वना छ. यस संसारमा दुष्टचिन्तकहरू छन्. यस तिनीहरूले मानिसहरूलाई बहकाउँछन्. तपाईँहरू हाम्रो निम्ति सान्त्वना छ कि प्रभु जान्नुहुन्छ आफ्नो चर्चको कसरी सुरक्षा गर्ने भनेर. तर क्रिसमा नहुनेहरूको लागि यहाँ चेतावनी छ. पत्रुस भन्छन् भक्तिहरूको न्याय हुनेछ. भक्तिहरूको न्याय हुनेछ, झुटो शिक्षकहरूको न्याय हुनेछ, साथै भक्तिहीनहरूको न्याय हुनेछ. कृपया पदको 9:10 कसम हेर्नुहोस् न. भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकडी राख्न प्रभु जान्नुहुन्छ, विशेष गरी तिनीहरूलाई जो अशुद्ध पार्ने कामवासनामा अथवा विलासी आचरणमा डुबिरहन्छन् र अधिकारको अवहेलना गर्छन्. हामीलाई थाहा छ झुटो शिक्षकहरूले अधिकारको अवहेलना गर्छन्. कसको अधिकारको अवहेलना गर्छन्? पक्कै पनि ख्रिस्टको, प्रभु येशू ख्रिस्टको अधिकारको अवहेलना गर्छन्. किनकि 2:1 के भन्छ? तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्. झुटो शिक्षकहरूले अधिकारलाई इन्कार गर्छन्. झुटो शिक्षकहरूले ख्रिस्टलाई घृणा गर्छ. त्यसकारण एक टिप्पणी कारणले झुटो शिक्षकहरूलाई यौन भ्रष्टाचारी र आत्मिक आराजकतावादी भनेर भनेका छन्. त तिनीहरूलाई के थाहा कि प्रभुले तिनीहरूलाई यसरी नै न्यायको दिनसम्म दण्डमा जकडी राख्नुभएको छ भन्ने कुरा. तिनीहरूलाई दसैँको लागि भनेर साँचिरहेको खसी भन्दा सायद फरक नपर्ला. झुटो शिक्षकहरूलाई परमेश्वरले न्यायको दिनको निम्ति साँची राख्नुभएको छ. यस पृथ्वीमा तिनीहरूले पोस्टाउँछन्, यस उनीहरूले प्रगति गर्छन्, यस उनीहरूले धेरै कमजोर विश्वासीहरूलाई भकाउन सक्छन्. तर तिनीहरू अनन्त विनाशको निम्ति तयार पारिराखेका छन्. तिनीहरूको न्याय आउँदैछ. न्यायको दिन तोकिएको छ. प्रेरित 17:31 भन्छ परमेश्वरले एक दिन तोकिदिइसक्नु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा अर्थात् येशू ख्रीष्टद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ. उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ. यदि तपाईँ यस पदको थप व्याख्या सुन्न चाहनुहुन्छ भने प्रार्थना र प्रशंसाको सेवाको लागि भरे साँझ 5:30 यसै हलमा फर्किआउनुहोस्. हाम्रो यो साँझको सेवामा हामी के गर्छौँ म तपाईँलाई छोटो रूपमा बताउन चाहन्छु कि हामी साँझको सेवामा हामी नयाँ भजन सिक्छौँ, हामी सदस्यहरूबाट अपडेट सुन्छौँ, हालखबर सुन्छौँ, हामी विभिन्न फरक विषयमा हामी रहेर प्रार्थना गर्छौँ र छोटो प्रवचन पनि सुन्छौँ र अन्तमा हामी सबैले ल्याएको खाना हामी सँगै मिलेर बाँडेर खान्छौँ. तपाईँहरू सबैजनालाई स्वागत छ. भरे साँझ 5:30 यसै हलमा हामी प्रेरित 5:17:31 हामी यो पदको थप व्याख्या हामी सुन्नेछौँ. सुप्रियहरू, ख्रिस्टको दोस्रो आगमन नभइन्जेलसम्म झुटो शिक्षकहरू सलबल आउनेछन्। तिनीहरू हाम्रो माझबाट खडा हुनेछन् र विनाशकारी शिक्षा तस्करी गर्नेछन्। तिनीहरूले धेरैलाई बहकाएर भित्र बहकाएर भिन्न सुसमाचारतिर उनीहरूले डोर्याउनेछन्। तिनीहरूले धेरैलाई नयाँ ख्रिस्टसँग परिचित गराउनेछन्। तर प्रियहरू, हामी हरेस नखाउँ, हामी हरेस नखाउँ, किनकि हामी विचलित नहौँ, हामी निराश नहौँ, किनकि तिनीहरूको न्याय आउँदैछ। परमेश्वर अझै पनि आफ्नो न्याय आसनमा विराजमान हुनुहुन्छ। एक दिन परमेश्वरले तिनीहरूको न्याय गर्नुहुनेछ र धर्मीजनहरूको उहाँले उद्धार गर्नुहुनेछ। महान सुधारवादी मार्टिन लुथरले 1529 जर्मन भाषामा अ माइटी फोर्ट्रेस इज आवर गॉड अर्थात् परमेश्वर हाम्रा शक्तिशाली शरण स्थान हुनुहुन्छ बोलको एउटा प्रख्यात भजन लेखे, जुन भजन 1813 पास्टर फ्रेडरिक हेजले अङ्ग्रेजीमा अनुवाद गरे। उक्त भजनको केही अन्तरारसँगै आजको वचन हामी अन्त गर्नेछौँ। र केही अन्तराले यसरी भन्दछ कि हाम्रो प्राचीन शत्रुले हामीलाई सताउँछ, त्यसको शक्ति र युक्ति महान छ र त्यो क्रूर घृणाले सशस्त्र पनि छ। दुष्टहरूले भरिपूर्ण यो संसारले हामीलाई हानि गर्ने धम्की दिन्छ, तर पनि हामी डराउने छैनौँ। कारण परमेश्वर चाहनुहुन्छ कि हामीद्वारा उहाँको सत्यताको विजय भएको होस्। अन्धकारको शासक भयानक छ, डरलाग्दो छ, तर हामी डरले काम नै छैनौँ। हामी त्यसको क्रोधको सामना गर्न सक्छौँ किनकि हेर त्यसको विनाश निश्चित छ। प्रभुको वचनले त्यो चाँडै नै भस्म हुनेछ। आउँछ हामी प्रार्थना गरौँ।